हामी नेपालीहरू प्राकृतिक सुन्दरताले भरिएको देशको नागरिक हौँ। हामीसँग विश्वका सबैभन्दा उच्च हिमाल सगरमाथा छन् र त्यस्ता विभिन्न हिमशिखरहरू हामीसँग छन्। हामीसँग पहाडहरू छन्, हामीसँग तराईका फाँडहरू छन् र यो हाम्रो निम्ति एउटा गौरवको कुरा हो। र जब हामी प्राकृतिक सुन्दरतालाई हेर्छौँ, हामी यसलाई लिएर हामी आनन्दित हुन्छौँ, हामी रमाउँछौँ। तर विश्वव्यापी रूपमा सबै मानिसहरूले हामीले जस्तै हिमाल पहाड र तराईका प्राकृतिक सुन्दरतालाई लिएर आनन्दित गर्ने त्यो अवसर पाएका पक्कै पनि हुँदैन। तर विश्वव्यापी रूपमा कि परमेश्वरको सृष्टिलाई लिएर आनन्दित गर्ने त्यस्ता थुप्रै कुराहरू छन्, जसमध्ये जब तपाईँले आकाशलाई हेर्नुहुन्छ, तपाईँले ती तारापुञ्जहरूलाई हेर्नुहुन्छ र सूर्य र ती चन्द्रमाहरूलाई विचार गर्नुहोस् कि सारा संसारभरि यो परमेश्वरको यो सृष्टिलाई हेरेर आनन्द गर्ने कुरा विश्वभरि नै यो विश्वव्यापी रूपमा छ। तर तपाईँलाई के लाग्छ कि ती आकाशलाई, पृथ्वीमा भएका सुन्दरतालाई हेरेर सुन्दरताबाट कि हामी केवल ती प्रकृतिसँग ती सुन्दरतालाई लिएर आकर्षित हुनको निम्ति मात्रै कि यो अस्तित्वमा छन् वा यो सुन्दरताले अरू केही कुरालाई प्रदर्शन गरिरहेको छ? पक्कै पनि प्राकृतिक सुन्दरताले हामीलाई प्राकृतिप्रति आकर्षण गर्नको निम्ति मात्रै यो अस्तित्वमा छैन र यो प्राकृतिक सुन्दरता एउटा आराधना गर्नको निम्ति यो अस्तित्वमा छैन। तर यसले त योभन्दा अझै महान कुरालाई इङ्कित गरिरहेको छ, यसले अझै महान कुरालाई प्रदर्शन गरिरहेको छ। यसले त यो प्राकृतिक सुन्दरताले त परमेश्वरको महिमा र बुद्धिलाई प्रदर्शन गरिरहेको छ, किनकि परमेश्वरले आफैलाई यी प्राकृति र व्यवस्थाद्वारा आफैलाई प्रकट गर्नुभएको छ। त्यसकारण हामी आज यही सत्यतालाई भजन सङ्ग्रह 19 हामी हेर्नेछौँ। कृपया सबैजनाले मसँग भजन 19 आफ्नो बाइबलमा पल्ट्याउनु होला। तपाईँहरूले यो पुरानो करारमा पाउनुहुन्छ, आशा गर्छु तपाईँले यो निकालिसक्नु भएको छ। भजन 19 म हामी सबैजनाको निम्ति पाठ गरिदिनेछु। प्रकृतिमा परमेश्वरको महिमा र उहाँको व्यवस्था। सङ्गीत निर्देशकको निम्ति दाउदको भजन। आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ र तारामण्डलले उहाँका हातको शिवको घोषणा गर्छ। हरेक दिन तिनीहरूले वार्तालाप गर्छन् र हरेक रात तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन्। कुनै बोली छैन न भाषा छ जहाँ तिनीहरूको स्वर सुनिँदैन। तिनीहरूको स्वरले सारा पृथ्वी गुन्जयमान छ। तिनीहरूका शब्द पृथ्वीको सीमान्तसम्मै पुगेका छन्। उहाँले आकाशका सूर्यको निम्ति एउटा वासस्थान बनाउनु भएको छ। ऊ विवाह मण्डपबाट निस्केको दुल्हा जस्तै छ। एकजना विजेता छ जो आफ्नो दौड दौडनमा हर्षित हुन्छ। आकाशको एक छेउमा उसको उदय हुन्छ र अर्को सीमासम्म परिक्रमा गर्छ। त्यसको तापबाट केही कुरा लुकेर रहँदैन। पश्चात परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने। परमप्रभुका कानुनहरू विश्वसनीय छन्, निर्बोधलाई बुद्धिमान तुल्याउने। परमप्रभुका नियमहरू ठिक छन्, हृदयलाई आनन्द गराउने। परमप्रभुका आज्ञाहरू उज्जवल छन्, आँखालाई प्रकाश दिने। परमप्रभुको भय स्वच्छ छ, अनन्तकालसम्म स्थिर रहने। परमप्रभुका विधिहरू सच्चा छन्, ती सर्वदा धर्ममय छन्। सुनभन्दा पनि ती बढी चाहना गर्ने योग्य छन्। निखुर सुनभन्दा पनि ज्यादै बढी, चाकाबाट टप्कने महभन्दा बढी गुलिया। तीबाटै तपाईँको दासले चेतावनी पाउँदछ, ती पालन गर्दा ठुलो इनाम मिल्नेछ। आफ्ना भूलहरू कसले थाहा पाउन सक्छ? मेरा गुप्त दोषहरू क्षमा गर्नुहोस्। आफ्नो दासलाई जानेबुझी पाप गर्नदेखि रोक्नुहोस्। तिनीहरूको प्रभुत्व ममाथि हुन नपाओस्, तब म निर्दोष हुनेछु र घोर अपराधहरूबाट म निर्दोष हुनेछु। हे परमप्रभु, मेरो चट्टान र मेरो उद्धारक, मेरो मुखका शब्द र मेरो हृदयका ध्यान तपाईँको दृष्टिमा ग्रहणयोग्य हो। आमेन। हामीलाई थाहा छ कि बाइबलमा धेरै विधाहरू छन् र हामी अहिले हामी भजन सङ्ग्रहमा आज हामी भजन सङ्ग्रहबाट हेरिरहेका छौँ। त्यसकारण यो भजन सङ्ग्रह एउटा साहित्यिक विधामा लेखिएको छ र यो भजन सङ्ग्रह धेरै लेखकहरूले लेख्नु भएको छ र विशेष भजन 19 हामीलाई थाहा छ कसले लेख्नु भएको छ कि यो भजनको शीर्षक भने तपाईँले हेर्नुभयो भने तपाईँले थाहा पाउनुहुनेछ यो भजन कसले लेख्नु भएको भनेर। यो दाउदले लेख्नु भएको छ र विशेष यो भजन सङ्ग्रह 19 लिएर एकजना ईश्वर शास्त्री एकजना लेखकले यसरी भन्नुभएको छ यसलाई तथा भजन सङ्ग्रह 19 उहाँले भजन सङ्ग्रहको सबैभन्दा उत्कृष्ट कविता र संसारकै उत्कृष्ट गीतमध्ये एक ठान्दछु भनेर उहाँले भन्नुहुन्छ। किन उहाँले यसरी भन्नुहुन्छ? किनकि यहाँ परमेश्वरले हाम्रो महान परमप्रभु परमेश्वरले आफैलाई प्रकट गर्नुभएको छ। यहाँ हामी यही कुरा देख्दछौँ र आजको वचनको बोधा यदि तपाईँले टिप्दै हुनुहुन्छ भने तपाईँले यही कुरा टिप्न सक्नुहुन्छ। हामी हाम्रा परमेश्वरलाई कसरी जान्न सक्छौँ अथवा परमेश्वरले हामी कहाँ कसरी प्रकट गर्नुभएको छ? यो प्रश्नको उत्तरमा तपाईँले यसको तल उत्तरमा तपाईँले वचनको बोधाको रूपमा लेख्न सक्नुहुनेछ। पहिलो प्रकृतिमा परमेश्वरले हामीसँग प्रकृतिमा प्रकट गर्नुभएको छ। पहिलो नम्बर प्रकृतिमा उहाँ आफैले आफैलाई प्रकट गर्नुभएको छ पद 1 छ जसलाई हामी सामान्य प्रकटीकरण पनि भन्छौँ र दोस्रो 7 तपाईँले 11 लेख्न सक्नुहुनेछ आफ्नो व्यवस्थामा जसलाई हामी विशिष्ट प्रकटीकरण पनि भन्छौँ है। व्यवस्थामा पहिलो प्रकृतिमा दोस्रो व्यवस्थामा र हामी तेस्रो अनि हेर्नेछौँ कि उहाँको प्रकटीकरणप्रति हाम्रो प्रत्युत्तर कस्तो हुनुपर्छ त्यो चाहिँ हामी त्यसलाई प्रत्युत्तर भनेर तपाईँले लेख्न सक्नुहुनेछ। परमेश्वरको प्रकटीकरणप्रतिको प्रत्युत्तर जुन तपाईँले 12-14 लेख्न सक्नुहुनेछ। परमेश्वरले तपाईँ र मेरो बिचमा उहाँ आफैले कसरी प्रकट गर्नुभयो तपाईँले पद 1 हेर्नुहोस् न है। मैले अघि भनिसकेको छु कि उहाँ प्रकृतिद्वारा आफैलाई के गर्नुभएको छ प्रकट गर्नुभएको छ। पद 1 विचार गर्नुहोस् न आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ र तारा मण्डलले उहाँका हातको शिवको घोषणा गर्छ। जब तपाईँ आकाश र तारा मण्डल भन्ने कुरा याद गर्नुहुन्छ सुन्नुहुन्छ पक्कै पनि तपाईँको मन उत्पत्ति 1 पक्कै पनि जान्छ किनकि परमेश्वरले सुरुमा के गर्नुभयो आकाश र पृथ्वी सृष्टि गर्नुभयो त्यस पछाडि उहाँले त्यहाँको अरू कुराहरू सृष्टि गर्दै जानुभयो र यहाँ हामी यही देख्छौँ कि जब भजनकारले ती आकाश र तारा मण्डलहरूलाई हेर्छन् त्यहाँ भएका सूर्यहरूलाई हेर्छन् र यसरी भन्छन् यी सबै कुराले परमेश्वरको महिमाको वर्णन गरिरहेको छ परमेश्वरको हातको शिवको घोषणा गरिरहेको छ। तर यी कुराले यी सृष्टिले परमेश्वरको महिमाको घोषणा महिमाको वर्णन उहाँको हातको शिवको घोषणा कसरी गरिरहेका छन् तपाईँले हेर्नुहोस् न पद 2 तिनीहरूले के गरिरहेका छन् हरेक दिन तिनीहरूले वार्तालाप गर्छन् र हरेक रात तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन्। हरेक दिन उनीहरू कुनै विश्राम बिना के गरिरहेका छन् उनीहरूले परमेश्वरको महिमा र उहाँको हातको शिवको घोषणा गरिरहेका छन्। तपाईँले याद गर्नुहोस् न आकाशलाई एकपल्ट विचार गर्नुहोस् न आकाश कति विशाल छ तपाईँको आँखाले तपाईँले भ्याउन सक्नुहुन्न है र तपाईँले तारा पुञ्जहरूलाई हेर्नुहोस् विचार गर्नुहोस् कति अद्भुत छन् यी सबै कुराले के गरिरहेको छ आफैलाई आफ्नो प्रशंसा गरिरहेका छैन तर यसले के गरिरहेको छ परमेश्वरको महिमा र उहाँको हातको शिवको घोषणा गरिरहेको छ। उनीहरूले कसरी गरिरहेका छन् बिना विश्राम हरेक दिन र हरेक रात परमेश्वरको महिमा उहाँको हातको शिवको घोषणा गरिरहेका छन्। यद्यपि प्रकृतिका हामीले बोल्ने जस्तो उनीहरूका भाषा छैन तपाईँले तिनमा हेर्नुहोस् कि उनीहरूको के छैन कुनै बोली छैन न भाषा छ जहाँ तिनीहरूको स्वर सुनिँदैन तर 4 हेर्नुहोस् न 4 क तिनीहरूको स्वरले सारा पृथ्वी गुन्जैमान छ तिनीहरूका शब्द पृथ्वीको सीमान्तसम्मै पुगेका छन् यहाँ देख्नु हुँदैछ नि प्रकृतिले कसरी परमेश्वरको महिमा गरिरहेको छ, कसरी उहाँको हातको शिवको घोषणा गरिरहेको छ। उनीहरूसँग भाषा छैनन्, तपाईँ र मैले बोल्ने जस्तो भाषा छैन, तर उनीहरूले के गरिरहेका छन् कि परमेश्वरको महिमाको घोषणा गरिरहेका छन्। र यी प्राकृतिक आवाज उनीहरूको गुन्जैमान, उनीहरूको स्वरको गुन्जैमान तपाईँले चारलाई हेर्नुभयो भने तपाईँले देख्नुहुन्छ, तिनीहरूको स्वरको स्वरले सारा पृथ्वी गुन्जैमान छ, तिनीहरूका शब्द पृथ्वीको सीमान्तसम्मै पुगेका छन्। देख्दै हुनुहुन्छ कि परमेश्वरको सृष्टि कति अद्भुत छ, र यी अद्भुत कुराले के गरिरहेको छ, आफ्नै प्रशंसा गरिरहेको छैन, आफ्नै बारेमा बताइरहेको छैन, तर के गरिरहेको छ कि परमेश्वरको, जसले उहाँलाई, जसले यी सारा कुरा बनाउनु भयो। अघि हामीले उत्पत्ति एकलाई हामी हेर्दै थियौँ, उत्पत्ति एकमा तपाईँले याद गर्नु भने परमेश्वरले के गर्नुभयो, यही कुराहरू बनाउनु भयो। त्यस कारण प्रकृतिले के गरिरहेको छ, आफ्नै प्रशंसा खोजिरहेको छैन, आफ्नै गुणगान गाइरहेको छैनन्, तर प्रकृतिले के गरिरहेको छ कि परमेश्वर महान हुनुहुन्छ, सृष्टिकर्ता हुनुहुन्छ, र यसले के रहेछ, त्यहाँ कोही सृष्टिकर्ता हुनुहुन्छ भन्ने सत्यताले के गरिरहेको छ, प्रदर्शन गरिरहेको छ। है, सृष्टि आफैले म सुन्दर छु, म नै आराधनाको योग्य, मलाई नै पुज्नुपर्छ भनेर यहाँ भजनकारले भनिरहेका छन्। तर यहाँ सृष्टिको वर्णन गर्दै गर्दाखेरि भजनकारले के भनेका छन् कि सृष्टिले पनि त्यहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँ कति महान हुनुहुन्छ भन्ने कुराको के गर्दछ, प्रदर्शन गरिरहेको छ, त्यसको घोषणा गरिरहेको छ। र तपाईँले दोस्रो खण्ड, चारकै दोस्रो खण्डलाई हेर्नुहोस् न, त्यहाँ के देख्छौँ, त्यहाँ आकाश तारामण्डल मात्र होइन, त्यहाँ एउटा सूर्य, सूर्यलाई पनि लिएर के गरेको छ कि भजनकारले फेरि बताएको छ। र यहाँनिर तपाईँ र मैले याद गर्नुपर्ने हुन्छ कि माथि आकाश तारापुञ्जहरू र यहाँ सूर्यको कुरा गरेको छ, र यहाँ कतिले भन्छन् किन उनले यी कुराहरू मात्रै लिएन, र कतिले चाहिँ यो पनि विश्वास गर्छन् कि त्यो समयमा उनीहरूले सूर्यलाई, प्रकृतिहरूलाई पुजिरहेका थिए। त्यसकारण भजनकारले के भन्दैछन् कि प्रकृति आफैले के गर्छ, परमेश्वरको महिमा गर्दैछ, उनीहरू आफै आराधनाको योग्य होइन, सूर्य यस विशाल छ, अद्भुत छ, तर त्यसले के कुरालाई देखाउँदैछ कि अझै त्यसलाई बनाउनु हुने अद्भुत परमेश्वर हुनुहुन्छ, उनीहरू आफै आराधनाको योग्य छन् भनेर होइन, तर त्यहाँ एकजना आराधनाको योग्य हुनुहुन्छ भन्ने कुरालाई के गरिरहेको छ, यसले घोषणा गरिरहेको छ। त्यस कारण पनि उनले यो कुरा यहाँ लिइराखेका छन्। आज तपाईँ र मैले पनि हामी देख्छौँ कि कति मानिसहरूले प्रकृतिलाई, सूर्यलाई, है, सृजिएका कुराहरूलाई पुजिरहेका छन्। र त्यो समयमा पनि त्यस्तै हो, तर यहाँ भजनकारले के भन्छन्, जब सृष्टिलाई हेर्छन्, सृष्टिले पनि के गरिरहेको छ, सृष्टिकर्ताको महिमाको वर्णन गरिरहेको छ, हातको शिवको घोषणा गरिरहेको छ। यहाँ तपाईँले देख्दै हुनुहुन्छ नि सूर्यको बारेमा उनले के भन्छन्, चारको ख खण्डलाई हेर्नुहोस् न, उहाँले आकाशमा सूर्यको निम्ति एउटा बासस्थान बनाउनु भएको छ, ऊ बिहान मण्डपबाट निस्किएको दुल्हा जस्तै छ, एकजना विजेता चाहिँ जो आफ्नो दौड दौड्नमा हर्षित हुन्छ, आकाशको एक छेउमा उसको उदय हुन्छ र अर्को सीमासम्म परिक्रमा गर्छ, त्यसको तापबाट केही कुरा लुकेर रहँदैन। तपाईँहरू मैले याद गर्नुपर्ने हुन्छ यहाँनिर कि बाइबल हामीले विभिन्न विधामा लेखिएको छ भनेर मैले अघि सुरुमै भनेको छु, त्यस कारण तपाईँ र मैले यसलाई साहित्यिक रूपमा नै तपाईँ र मैले बुझ्नुपर्ने हुन्छ, यसलाई हामीले शाब्दिक रूपमा यो जस्तो छ त्यस्तै गरी हामीले बुझ्नु हुँदैन। हामीलाई थाहा छ कि सूर्य घुम्दैन, होइन, सूर्य घुम्दैन, तर यहाँ के भन्छ, परिक्रमा गर्छ, है, त्यस कारण हामीले यसलाई के कसरी बुझ्नुपर्छ भन्दाखेरि हामीलाई बाइबल ले तपाईँ र मैले बुझ्ने भाषामा पनि यो के गरेको छ, परमेश्वरले आफ्नो वचन हामीले बुझ्ने भाषामा दिनुभएको छ। त्यस कारण एउटा कुरा हामीले त्यसरी बुझ्नुपर्छ, अर्को भनेको यो शाब्दिक रूपमा हामीले यसलाई बुझ्नु हुँदैन, एक साहित्यिक रूपमा हामीले के गर्नुपर्ने हुन्छ, यसलाई लिनुपर्ने हुन्छ। तर यहाँबाट हामीले हेर्ने कुरा के हो, किन सूर्यको बारेमा आयो, सूर्यको बारेमा उनले के भन्छन्, सूर्यको बारेमा उनले के भन्छन् कि छ पदलाई विशेष हेर्नुहोस् न, आकाशको एक छेउमा उसको उदय हुन्छ र अर्को सीमासम्म परिक्रमा गर्छ, त्यसको तापबाट चाहिँ केही कुरा लुकेर रहँदैन। यो के हो? यो वास्तविकता हो है। सूर्यको प्रकाशबाट केही कुरा पनि लुक्न सक्दैन। सूर्यले के गरिदिन्छ? प्रकाशमा ल्याइदिन्छ। तर अब यो सत्यताले के कुरालाई प्रकट गर्दैछ भन्दाखेरि, कि परमेश्वर सर्वशक्तिमान सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। परमेश्वरले सबै कुरा देख्नुहुन्छ। उहाँले सृष्टि गर्नुभएको कुरा त यति अद्भुत छ भने यसलाई बनाउनु हुने परमेश्वर अझै कति अद्भुत हुनुहुन्छ। परमेश्वरले सबै कुरा प्रष्टसँग देख्नुहुन्छ। परमेश्वरको सामु केही कुरा पनि लुक्दैन। यसले पद एकदेखि छसम्मलाई हामीले हेऱ्यौँ भने यसले के कुरालाई देखाउँछ? कि परमेश्वर अद्भुत, उहाँ सर्वज्ञानी परमेश्वर हुनुहुन्छ, उहाँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, उहाँ मात्रै आराधनाको योग्य परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई के गर्छ? यसले देखाउँदछ है, परमेश्वर अद्भुत हुनुहुन्छ भन्ने कुरालाई देखाउँदछ। र यही कुरालाई तपाईँ र मैले रोमीको पुस्तकमा हामी देख्छौँ। अघि भर्खरै पढ्दै थियौँ, एकपटक रोमीमा फेरि एकपटक फर्किनुहोस् न, रोमी एक अध्याय। तपाईँले भजन सङ्ग्रहमा आफ्नो एउटा औँला राखेर रोमी एक अध्यायमा आउनुहोस् न, कि यो सारा सृष्टिमा के देख्छौँ? परमेश्वरले आफैलाई प्रकट गर्नुभएको छ है। विशेष एक अध्यायको 19-20 पदले हेर्नुहोस् न, परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि तिनीहरू परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनु भएको छ। उहाँको अदृश्य गुण, परमेश्वरको अदृश्य गुण अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन। यहाँ देख्दै हुनुहुन्छ सृष्टिले के गर्दैछ? परमेश्वरको बारेमा बताउँदैछ, किनकि सृष्टिमा परमेश्वरको अदृश्य गुण, उहाँ कस्तो हुनुहुन्छ, उति उहाँ कति महान हुनुहुन्छ, उहाँ कति अद्भुत हुनुहुन्छ भन्ने कुरालाई के गर्दैछ? सृष्टिले प्रकट गर्दैछ। सृष्टिले के गर्दैछ? घोषणा गर्दैछ। र तपाईँ र मैले यहाँबाट याद गर्नुपर्ने कुरा के हो भने, सृष्टि आराधना गर्नको निम्ति सिर्जेको होइन। त्यस कारण हामी के गर्छौँ? सृष्टिलाई हामी आराधना गर्दैनौँ। तर जब हामी सृष्टिलाई देख्छौँ, हामी सृष्टि गर्दा परमेश्वरलाई सम्झन्छौँ। जब तपाईँ एकदमै सुन्दर सृष्टिलाई देख्नुहुन्छ, कि त्यहाँ ती सिर्जन हुने महान परमेश्वरलाई देख्नुहुन्छ, के तपाईँ ती महान परमेश्वरलाई धन्यवाद दिनुहुन्छ, आदर गर्नुहुन्छ, डेफिनेटली हामी उहाँको सृष्टिमा आनन्दित हुन्छौँ, हर्षित हुन्छौँ। तर त्योभन्दा बढी त्यो बनाउनु हुने, सृष्टि गर्नुहुने परमेश्वरमा हामी के गर्छौँ? बढी आनन्दित हुन्छौँ, हर्षित हुन्छौँ। अर्को कुरा हामीले यहाँ याद गर्नुपर्ने कुरा, कि सृष्टिले यहाँ हामी के देख्दैछौँ? परमेश्वरको महिमाको वर्णन गरिरहेको छ, उहाँको शिवको घोषणा गरिरहेको छ। तपाईँ र म पनि परमेश्वरको के हो? सृष्टि हो। परमेश्वरको सृष्टि हो, हामी उहाँको सृष्टि हौँ। त्यस कारण प्रेयर के तपाईँको जीवनले परमेश्वरको महिमा प्रदर्शन गरिरहेको छ? हामी सृष्टि मात्रै होइनौँ, हामी त ख्रिस्टमा उद्धार गरिएका पनि छौँ। त्यस कारण के तपाईँको जीवनले परमेश्वरको महिमालाई प्रदर्शन गरिरहेको छ? के तपाईँले बोल्ने, तपाईँको बोली वचनले परमेश्वरको महिमालाई प्रदर्शन गर्छ? तपाईँको व्यवहारले त्यो परमेश्वरको महिमालाई प्रदर्शन गर्छ? त्यसले के तपाईँको उद्धारक कस्तो हुनुहुन्छ, तपाईँले विश्वास गर्नुभएको परमेश्वर कस्तो हुनुहुन्छ भन्ने कुरा प्रदर्शन गर्छ? मानिसले जब तपाईँको विवाहलाई, तपाईँको बोली वचनलाई, तपाईँको व्यवहारलाई जब हेर्नुहुन्छ, ती कुराबाट के निष्कर्ष निकाल्छ? कि त्यही कुराबाट के तपाईँ साँच्ची नै उद्धार गरिनुभएको मानिस, परमेश्वरसँग मिलापमा आउनुभएको मानिसको रूपमा देख्नुहुन्छ? र अन्तत तपाईँको हरेक दैनिकी जीवनले के परमेश्वरको महिमालाई प्रदर्शन गर्छ? प्रेरकी परमेश्वरले तपाईँ र मलाई हामी कहाँ सृष्टिमा मात्र होइन तर निर्दिष्ट रूपमा उहाँले आफ्नो वचनमा आफ्नो व्यवस्थामा के गर्नुभएको छ प्रकट गर्नुभएको छ. आजको वचनको दोस्रो बुँदा तपाईँले सातदेखि हेर्नुहोस् न. सातबाट यहाँ तपाईँले म सातदेखि नौ पदसम्म पढ्नेछु, तपाईँले हेर्नुहोला. परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने परमप्रभुका कानुनहरू विश्वसनीय छन्, निर्बोधलाई बुद्धिमान तुल्याउने परमप्रभुका नियमहरू ठिक छन्, हृदयलाई आनन्द गराउने परमप्रभुका आज्ञाहरू उज्जवल छन्, आँखालाई प्रकाशित प्रकाश दिने परमप्रभुको भय सच्च छ, अनन्तकालसम्म स्थिर रहने परमप्रभुका विधिहरू सच्च छन्, ती सर्वथा धर्ममय छन्. यहाँ तपाईँले देख्नुहुन्छ कि परमेश्वरको व्यवस्थालाई विभिन्न शब्द यहाँ चलाइएको छ. यही परमेश्वरको व्यवस्थालाई यहाँ उहाँको कानुन भनिएको छ, नियम भनेको छ, उहाँको आज्ञा भनिएको छ, उहाँको भय उहाँको विधि भनेर भनिएको छ. र त्यो मात्रै छैन तर उहाँको अब व्यवस्थाले कस्तो प्रभाव पार्छ भन्ने कुरा पनि यहाँ बताइदिएको छ. तपाईँले एकमा हेर्नुहोस् न, परमेश्वरको व्यवस्था के छ? सिद्ध छ, सिद्ध छ. सिद्ध भनेको यहाँ कुनै खोट छैन, उहाँको व्यवस्था सिद्ध छ. यसको अर्थ यहाँ कुनै खोट छैन. यो के छ? पर्याप्त छ. र यसले के गर्छ है? तपाईँले यो व्यवस्था भन्दै गर्दाखेरि कि तपाईँले पञ्चग्रन्थ मात्रै नलिनुहोस् है, तर यसले के गर्दैछ? सम्पूर्ण परमेश्वरको वचनलाई बताउँदैछ है, सम्पूर्ण वचनलाई. अब यसले के गर्छ त? प्राणलाई हेर्नुहोस् है, यसको प्रभाव. परमेश्वरको व्यवस्था सिद्ध छ, त्यसले के गर्छ? यसको प्रभाव के छ? प्राणलाई पुनर्जीवित गराउने. के हो प्राण भनेको? किन परमेश्वरको व्यवस्थाले नै प्राणलाई पुनर्जीवित गराउनुपर्छ? पुनर्जीवित हुनको निम्ति त त्यहाँ के हुनु पऱ्यो? मरेको हुनु पऱ्यो. तपाईँले याद गर्नुहोस् कि प्राणले हाम्रो आत्मालाई जनाउँछ है, आत्माले हाम्रो आत्मिकी रूपमा मरेको कुरालाई के गर्छ? परमेश्वरको वचनले के गराउँछ? पुनर्जीवित गराउँछ. परमेश्वरले आफ्नो वचनद्वारा के गर्नुहुन्छ? नयाँ जीवन दिनुहुन्छ. तपाईँले याद गर्नुहोस् न, इजिकियल 37 अध्यायलाई तपाईँले याद गर्नुहोस् न, जहाँ सुकेका हड्डीहरूको त्यो बेसीको कथालाई तपाईँले याद गर्नुहोस् न, जहाँ हाडे हाड भएको बेसीमा के गर्नुहुन्छ? जब अगमभक्तद्वारा परमेश्वरले आफ्नो वचन पठाउनुहुन्छ, बोल्नुहुन्छ, ती सुकेका हाडहरू के हुन्छन्? कडा कुरुक आवश्यक जीवित हुन्छन्. परमेश्वरको वचनले के गर्छ? जीवन दिन्छ. तपाईँले रोमी 10 अध्यायलाई विचार गर्नुहोस् न, विश्वास कसरी आउँछ? सुनवाईद्वारा आउँछ. के सुनवाई? ख्रिस्टको वचनद्वारा. त्यसकारण परमेश्वरको वचन के छ? सिद्ध छ. यसले के गराउँछ? जीवन दिन्छ. र अर्को तपाईँले हेर्नुहोस् न कि परमप्रभुका कानुनहरू के छन्? विश्वसनीय छन्. यहाँ विश्वसनीय छ, उहाँको कानुन विश्वसनीय छन्. यसले याद गर्नुहोस् कि यसले के गर्छ? परमेश्वरको वचन, परमेश्वर को हुनुहुन्छ भन्ने कुरा यसले के देखाउँछ? सही कुरा बताउँदछ. र यसले के गराउँछ? यसले मात्रै निर्बोधलाई बुद्धिमान तुल्याउँछ. परमेश्वरप्रतिको ज्ञान, साँचो बुद्धि उहाँको वचनद्वारा मात्रै हामीले पाउँदछौँ. त्यही भएर हामी के भन्दैथ्यौँ कि प्राकृतिद्वारा उहाँले के गर्नुभएको छ? जेनरली है, उहाँले सामान्य रूपमा आफूले प्रकट गर्नुभएको छ, तर आफ्नो वचनद्वारा के गर्नुभएको छ? उहाँले विशिष्ट रूपमा प्रकट गर्नुभएको छ. त्यसकारण यसले हामीले के गराउँछ? परमेश्वरको ज्ञान हामीलाई दिन्छ. र त्यति मात्र होइन, उहाँको नियम के छ? ठिक छ. र यसले नै के गराउँछ? हृदयलाई आनन्द गराउँछ, हृदयलाई आनन्द गराउँछ. तपाईँको हृदयमा कुन बेला एकदमै खटफटी हुन्छ? तपाईँको हृदयमा कहिले एकदमै तपाईँलाई गाह्रो हुन्छ? पक्कै पनि जब तपाईँले केही काम सही ढङ्गबाट गर्नुपर्ने हो, तर त्यो सही ढङ्गबाट गर्नु भएन भने तपाईँको हृदयमा के हुन्छ? खटफटी हुन्छ, तपाईँलाई अशान्ति हुन्छ. जे कुरा सही ढङ्गबाट जानुपर्ने हो, जब त्यो जाँदैन, तब के हुन्छ? तपाईँको हृदयमा, तपाईँको मनमा के हुन्छ? अशान्ति हुन्छ. तर कहिले हृदयमा आनन्द हुन्छ? जब कुराहरू तपाईँले गर्ने कामहरू सही ढङ्गबाट तपाईँले गर्नुहुन्छ तब तपाईँको हुन्छ हृदय शान्त हुन्छ. तर यहाँ पनि के गर्छ है, जब परमेश्वरको नियम ठिक छन् त्यसले मात्र के गर्छ, हाम्रो हृदयलाई शान्ति दिन्छ है, हृदयलाई आनन्दित गराउँछ. किनकि परमेश्वरको वचन सिद्ध छ है, उहाँको वचन के छ, विश्वसनीय छ. त्यस कारण यसले के गराउँछ, हाम्रो हृदयलाई आनन्दित तुल्याउँछ, आनन्द पार्दछ. त्यति मात्रै होइन, अर्को पनि तपाईँले देख्नुहुन्छ कि उहाँको आज्ञाहरू उज्जवल छन्, त्यसले के गराउँछ, हाम्रा आँखालाई प्रकाश दिन्छ, हाम्रो आँखालाई प्रकाश दिन्छ. यसको अर्थ तपाईँले, मैले अघि पनि भनेको छु कि तपाईँले शाब्दिक रूपमा निस्किनुहोस्, त्यसो भए किन भएन आँखामा चस्मा लाउनु भएको त वचन नपढेर हो भनेर यसरी नलिनुहोस्. यसले के गराउँछ कि यसको अर्थ हाम्रो आत्मिकी रूपमा है, हामी कसरी परमेश्वरको बाटोमा हिँड्ने, कसरी परमेश्वरलाई प्रसन्न तुल्याउने जीवन हामी जिउन सक्छौँ भनेर के गर्छ, यसले हामीलाई त्यो सही बाटो देखाउँछ है. भजन सङ्ग्रह 119:9 तपाईँले हेर्नुभयो भने तपाईँले देख्नुहुन्छ कि एक जवान मानिसले आफ्नो मार्ग कसरी शुद्ध राख्न सक्छ, त्यो भनेको परमेश्वरको वचनलाई नै लिएर, परमेश्वरको वचनलाई आफ्नो हृदयमा राखेर. कारण परमेश्वरको वचनले हाम्रो क्रिस्चियन मार्ग हिँड्नको निम्ति हाम्रो आँखाहरू खोलिदिन्छ. र अर्को तपाईँले देख्नुहुन्छ कि परमप्रभुको भय सच्च छ जुन अनन्त कालसम्म स्थिर रहन्छ. याद गर्नुहोस्, यो संसारका सबै कुरा एक दिन बितेर जानेछ. तपाईँले प्रेम गर्नुभएका, तपाईँले अत्याधिक चाहनुभएको, तपाईँ प्रेम गरेर सम्हालेर राख्नुभएको कुरा पनि एक दिन बितेर जानेछ. तर परमेश्वरको वचन कहिले पनि बितेर जाने छैन. र अर्को तपाईँ के देख्नुहुन्छ, को विधिहरू सच्च छन् ती सर्वथा धर्ममय छन्. किन यो परमेश्वरको वचन यति प्रभावकारी छ, किन यो परमेश्वरको वचनले यसरी प्रभाव पार्छ, यसको स्रोत के हो, किनकि यो परमेश्वरले के गर्नुभएको छ, आफ्नो वचनमा आफैलाई प्रकट गर्नुभएको छ. यो वचनको व्यवस्थाको स्रोतको हुनुहुन्छ परमेश्वर आफै हुनुहुन्छ, परमेश्वर आफै हुनुहुन्छ. त्यसकारण यो यति प्रभावकारी छ, बुझ्नुहुँदैछ नि, किन उहाँको व्यवस्था सिद्ध छ, किन विश्वसनीय छ, किन ठिक छ, किन यसले हृदयलाई आनन्दित तुल्याउँछ, यो किन सदासम्म स्थिर रहन्छ, किनकि यसको स्रोत परमेश्वर आफै हुनुहुन्छ. उहाँ अनन्तसम्म रहनुहुने अनन्त अनन्तका परमेश्वर हुनुहुन्छ. तपाईँले एकपटक दोस्रो तिमोथी एकपटक पल्टाउनुहोस् न, नयाँ नियममा दोस्रो तिमोथी 3:1 के भन्छ, दोस्रो तिमोथी 3:1 म 15-16 पढिदिनेछु, 16 र 17 पद. सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो है. यहाँ लेखकहरू एकसाथ मिलेर लेखेका हुन् भनेर भन्दैन है, यहाँ केबाट भएको छ, यसको स्रोतको हो परमेश्वर आफै हुनुहुन्छ. सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई, अर्थी दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्. फेरि भजन सङ्ग्रह 19 फर्किनुहोला. याद गर्नुभयो किन यो यति प्रभावकारी छ, किन परमेश्वरको व्यवस्था यति प्रभावकारी छ, किनकि यसको स्रोत परमेश्वर आफै हुनुहुन्छ र परमेश्वरले नै के गर्नुहुन्छ, यो प्रभाव पार्नुहुन्छ. र जब हामी परमेश्वरको व्यवस्थाको कुरा गर्छौँ, तपाईँ र मैले केही कुरा याद गर्नुपर्ने हुन्छ, परमेश्वरको वचनले हामीलाई के गर्छ, हाम्रो पाप देखाइदिन्छ है. परमेश्वरको वचनले नै हामीलाई के गराउँछ, हाम्रो उद्धारकर्तातिर देखाइदिँदछ है, उद्धारकर्तालाई देखाइदिँदछ. र यो वचनलाई, यो व्यवस्थालाई भजनकारले 10:10 कसरी वर्णन गर्छन् हेर्नुहोस् न, कि यो यति प्रभावकारी मात्रै छ भन्दैन, तर यो के भन्छन् कि सुनभन्दा पनि बढी चाहना गर्ने योग्य छन् है. सुन भन्ने बित्तिकै तपाईँलाई के आउँछ, यो धन हो होइन, धन मान्छेले के गर्छन्, लगानी गर्छन्, होइन सुन आर्जन गर्न चाहन्छन्। सो यहाँ यो सुन जति बहुमूल्य भए तापनि परमेश्वरको वचन त्योभन्दा अझै धेरै बहुमूल्य छन्, है, धेरै चाह गर्न योग्यको छ। त्यही भन्छ निखुर सुन भन्दा पनि ज्यादै बढी, निखुर सुन भन्दा पनि ज्यादै बढी परमेश्वरको वचनलाई चाह गर्नु, परमेश्वरको वचनलाई चाहनु एकदमै के छ, यो लाभदायक छ, यो योग्य छ। तपाईँ याद गर्नुहोस् न, धन आर्जन गर्नको निम्ति मान्छेहरू कति समुद्र पारी तरेर जान्छन्, कस्ता जोखिम कुराहरू मौल्छन्, होइन, आफ्नो निन्द्रा भोक मेटाएर कति ओभर टाइम गरिराखेको हुन्छन्, किन, धन आर्जन गर्नको निम्ति, होइन। तर विचार गर्नुहोस् न, त्योभन्दा अझै उत्तम धन के रहेछ, त्योभन्दा उत्तम धन के रहेछ, परमेश्वरको वचन। त्यसकारण चर्च, तपाईँ र मेरो उत्तम धन के भइराखेको छ, के को निम्ति तपाईँ र मैले हाम्रो समय शक्ति खर्च गरिरहेका छौँ, हामीले के कुरालाई अत्याधिक चाहिरहेका छौँ। यो हप्ताभरिको दिनलाई याद गर्नुहोस् न, तपाईँले सबभन्दा बढी कुरा केलाई चाहनुभयो, तपाईँले वचनमा कति समय खर्चिनु भयो, होइन, तपाईँहरू विद्यार्थी हुनुहुन्छ नि, तपाईँको अध्ययनलाई कति समय खर्चिनु भयो, विचार गर्नुहोस् न। यहाँ देख्दै हुन्छ परमेश्वरको वचन चाह गर्न एकदमै उत्तम छ, यो सही धन हो। अघि मैले अघि योभन्दा माथि हेर्दै थियौँ, जुन चाहिँ अनन्तसम्म स्थिर हुन्छ, तपाईँ र मैले जति दुःख कष्ट गरेर झडी पानी सबै सहेर आर्जन गरेको कुरा पनि एक दिन के हुन्छ, नष्ट भएर जान्छ, तर परमेश्वरको वचन सदासम्म रहन्छ। त्यस कारण म तपाईँहरूलाई उत्साह दिन चाहन्छु, परमेश्वरको वचन अध्ययनमा मन लगाउनुहोस्, समय खर्चिनुहोस्। अर्को कुरा हेर्नुहोस् न, यहाँ भजनकारले के भन्छन्, परमेश्वरको वचनलाई धनसँग र अर्को भोजनसँग तुलना गरिरहेका छन्। दोस्रो कुरा के छ, चाकाबाट टपकने महभन्दा बढी गुलिया, याद गर्नुहोस् न, यहाँ महसँग, है, महसँग मात्र होइन, चाकाबाट टक्कने मह, होइन, तपाईँले सुन्नुहुन्छ होला नि, तपाईँले मह त प्याकेटमा पनि पाउनुहुन्छ, होइन, तर के भन्छ, चाकाबाट खाएको महमा, होइन, त्यसको कुरा गर्नु अर्कै हुन्छ, मैले त चाकाबाटै खाएको छु, मैले मह खाएको छु भन्नु र मैले चाकाबाट नै मह खाएको छु भन्ने कुरामा फरक छ, होइन। तर परमेश्वरको वचन जति मह गुलियो हुन्छ, जति चाह गर्न, होइन, खानालाई मन लाग्छ, जति गुलियो छ, होइन, त्योभन्दा पनि उत्तम छ परमेश्वरको वचन। सो तपाईँको निम्ति र मेरो निम्ति त्यो परमेश्वरको वचन साँच्ची नै साँचो धन भएको छ, कि साँच्ची नै तपाईँ र मैले वचनलाई रस स्वादन गरेका छौँ, वचनको त्यो टेस्ट पाएको छौँ। के तपाईँको निम्ति यो वचन मिठो भइरहेको छ, कि तपाईँलाई वास्तै लाग्दैन, यदि तपाईँ ख्रिस्टमा छु भन्नुहुन्छ र परमेश्वरको वचनलाई व्यवस्था गर्दै हुनुहुन्छ भने तपाईँले आफ्नो हृदयले जाँच्नुपर्ने हुन्छ, परमेश्वरसँगको सम्बन्ध, तपाईँको उद्धार मुक्तिलाई लिएर तपाईँ होसियार हुनुपर्ने हुन्छ, तपाईँले वचनले कसरी ट्रिट गर्दै हुनुहुन्छ, यहाँ देख्दै हुनुहुन्छ वचन कार्ड लेखे भन्दै हुनुहुन्छ कि उहाँको वचन चाह गर्न योग्यको छ, है, त्यति मात्र होइन, अब वचनले के गर्छ भन्ने कुरा पनि एघार पदमा वचन कार्डले बताउँछन्। वचनबाट नै उनले के पाउँछन्, चेतावनी र ती वचन पालन गर्नेलाई के छ, त्यहाँ ठुलो इनाम छ। वचनले के कुराको चेतावनी दिन्छ, परमेश्वरसँग हामी कसरी जिउनुपर्छ भन्ने कुराको चेतावनी दिन्छ, हामीले पापलाई के कुरालाई घृणा गर्नुपर्छ भन्ने कुराको के गर्छ, यसले चेतावनी दिन्छ, वचनले चेतावनी दिन्छ। तपाईँ र मेरो क्रिस्चियन जीवनको निम्ति, होसियारी जीवन जिउनको निम्ति के गर्छ, यसले चेतावनी दिन्छ, किनकि हामी युद्ध भूमिमा छौँ, है, हामी युद्ध भूमिमा छौँ, आत्मिक युद्धमा छौँ, त्यस कारण वचनले नै के गर्छ, हामीलाई चेतावनी दिन्छ, हामी कहाँ जाने, है, कहाँ नजाने, हामी के गर्ने के नगर्ने भन्ने कुरा, हामी कसरी जिउने भन्ने कुरा के गर्छ, वचनले नै तपाईँ र मलाई चेतावनी दिन्छ। त्यति मात्र होइन, तर जब हामी वचनलाई लिन्छौँ र त्यसलाई पालना गर्छौँ र त्यही नै हाम्रो निम्ति के हुनेछ, त्यहाँ के छ, इनाम छ। र पक्कै पनि यो इनाम अनन्त जीवन मात्रै होइन, उदार मुक्ति मात्रै होइन, पक्कै पनि त्यहाँ अरू इनामहरू पनि छन्। जुन तपाईँले दोस्रो कोरिन्थी 2:9 हेर्नुभयो भने परमेश्वरले के प्रतिज्ञा गर्नुभएको छ, उहाँलाई प्रेम गर्नेहरूको निम्ति, उद्धार गरिएकाहरूको निम्ति, न त आँखाले देखेको न त कानले सुनेको कुराहरू के गर्नुभएको छ, उहाँले प्रतिज्ञा गर्नुभएको छ, त्यो कुरा तयारी गरेर राख्नुभएको छ। त्यो इनाम हाम्रो निम्ति हुनेछ। प्रियहरू, तपाईँले वचनलाई कसरी लिनुहुन्छ, वचनको चेतावनीलाई कसरी लिनुहुन्छ? वचन बिना हामी क्रिस्चियन जीवन हामी हिँड्न सक्दैनौँ। वचन बिना हामी परमेश्वरलाई साँचो रूपमा आराधना गर्न सक्दैनौँ। वचन बिना हामी साँचो रूपमा परमेश्वरलाई चिन्न सक्दैनौँ। मैले अघि भन्दै थिएँ, एकमा हामी के हेर्दै थियौँ कि सामान्य प्रकटीकरण, परमेश्वरले प्रकृतिमा सामान्य रूपमा आफूलाई प्रकट गर्नुभएको छ, तर उहाँले विशिष्ट रूपमा आफ्नो वचनमा उहाँले प्रकट गर्नुभएको छ, है, आफ्नो पुत्रमा उहाँले प्रकट गर्नुभएको छ। त्यस कारण हामी के गर्नेछौँ, वचनद्वारा नै उहाँलाई हामी चिन्न सक्छौँ। वचनले उहाँलाई प्रकट गरेअनुसारको हामीले के गर्नुपर्ने हुन्छ, आराधना गर्नुपर्ने हुन्छ। यदि परमेश्वरले आफैलाई प्रकृति र व्यवस्थामा आफ्नो वचनमा उहाँ प्रकट हुनुभएको छ भने उहाँको प्रकटीकरण, उहाँको त्यो प्रकटप्रति अब हाम्रो प्रत्युत्तर कस्तो हुनुपर्छ, तेस्रो बुँदालाई हेर्नुहोस् न, हाम्रो प्रत्युत्तर 12:13-14 हेर्नुहोस् न। भजनकारले जब परमेश्वरको प्रकटीकरणको बारेमा, उहाँको व्यवस्थाको बारेमा उनले कुरा गर्छन्, त्यसपछि उनले के भन्छन् कि उनले आफ्नो हृदयका पापहरूलाई लिएर परमेश्वरको सामु उनले पश्चाताप गर्दैछ, परमेश्वरसँग नम्रताको साथ उनले क्षमा मागिरहेका छन्। 12 हेर्नुहोस् न, आफ्ना भूलहरू कसले थाहा पाउन सक्छ, मेरा गुप्त दोषहरू क्षमा गर्नुहोस्। याद गर्नुहोस्, यहाँनिर एउटा कुरा हामीले याद गर्नुपर्ने हुन्छ, यो संसारले तपाईँलाई भन्ला, तपाईँको हृदयले तपाईँले जे भन्छ त्यो तपाईँले सुन्नुहोस्, र तपाईँको हृदयले तपाईँलाई गलत बाटोमा पनि के गर्न सक्छ, डोर्याउन सक्छ। किनकि हामीलाई वचनले भन्दछ कि मानिसको हृदय चाहिँ छली छ। त्यस कारण तपाईँ र मेरो बारेमा के भन्छ, वचनले स्पष्टसँग हाम्रो सत्यता चाहिँ वचनले भन्दछ। त्यस कारण जब वचनले हाम्रो हृदयका पापहरू जब देखाइदिन्छ, तब हामीले के गर्नुहुन्छ, परमेश्वरको सामु क्षमाको निम्ति हामीले क्षमाको पश्चातापको प्रार्थना गर्नुपर्ने हुन्छ। 13 हेर्नुहोस् न, उनले कसरी प्रार्थना गर्छन्, आफ्नो दासलाई जानी बुझी पाप गर्नदेखि रोक्नुहोस्, तिनीहरूको प्रभुत्व ममाथि हुन नपाओस्। देख्दै हुनुहुन्छ नि, त्यहाँ पाप छ। अघि माथि हामी चेतावनीलाई हेर्दै थियौँ, यहाँनिर हामी के देख्छौँ, उनले यसरी पश्चाताप गर्दैछन् कि थाहा भएर पनि व्यवस्था गर्ने कि पापलाई पनि जाने बुझे गर्ने पापदेखि पनि के हुन्छ, रोक्नुहोस्, तिनीहरूको प्रभुत्व ममाथि हुन नपाओस्। है, उनीहरूको प्रभुत्व, उनीहरूको शासन, मैले अघि तपाईँलाई भन्दै थिएँ हामी लडाइँमा छौँ, आत्मिक लडाइँमा छौँ। त्यस कारण हामीले के गर्नुपर्ने हुन्छ, लडाइँ लड्नु पर्ने हुन्छ। र त्यतिमा उनले छोड्दैन, र अन्तिममा उनले 14 के भन्छन्, हे परमप्रभु, मेरो चट्टान र मेरा उद्धार, मेरो मुखका शब्द र मेरो हृदयका ध्यान तपाईँको दृष्टिमा ग्रहणयोग्य हो। परमप्रभु, परमेश्वरलाई उनले कसरी यहाँ सम्बोधन गर्छन्, के भन्छन्, उहाँ नै मेरो चट्टान र मेरो उद्धारक। हेर्नुहोस् है, भजनकारले परमेश्वरलाई कसरी सम्बोधन गर्दैछन्, उहाँ नै मेरो चट्टान र उद्धारक। भजनकारको उद्धारक हुनुहुन्छ परमेश्वर हुनुहुन्छ। आज तपाईँ र मेरो उद्धारक भनेको हुनुहुन्छ ख्रिस्ट हुनुहुन्छ, है, ख्रिस्ट हुनुहुन्छ। त्यही भएर मैले अघि भन्दै थिएँ कि परमेश्वरले तपाईँ र मलाई उद्धार गर्नुभएको छ। उहाँले कसरी उद्धार गर्नुभयो, आफ्नो पुत्र ख्रिस्ट येशूद्वारा। र आज परमेश्वर तपाईँ र मेरो पनि के हुनुहुन्छ? उद्धारक हुनुहुन्छ। तपाईँ र मेरो के हुनुहुन्छ? चट्टान हुनुहुन्छ। उहाँ नै हाम्रो के हुनुहुन्छ? शरण स्थान हुनुहुन्छ। त्यसकारण हामी के गर्न सक्छौँ? ख्रिस्टद्वारा हामी परमेश्वर कहाँ जान सक्छौँ, उहाँ शरण लिन सक्छौँ। त्यसकारण अब याद गर्नुहोस् कि हामी परमेश्वरलाई हामी प्रकृतिद्वारा, उहाँको वचनद्वारा निर्दिष्ट रूपमा हामी के गर्न सक्छौँ? थाहा गर्न सक्छौँ। त्यसकारण अब हामीले के गर्नुपर्ने हुन्छ कि परमेश्वरको आराधना गर्नुपर्ने हुन्छ। हामीले प्रकृतिलाई होइन तर परमेश्वरलाई, सृष्टिलाई होइन सृष्टिकर्तालाई हामीले के गर्नुपर्ने हुन्छ? आराधना गर्नुपर्ने हुन्छ। त्यसकारण यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न, तपाईँ लाग्ला कि परमेश्वर त मान्छेले भनेको हो, मान्छेले बनाइदिएको हो भनेर सोच्नुहुन्छ भने यो तपाईँ गलत हुनुहुन्छ। अघि भर्खरै हामी हेर्दै थियौँ कि परमेश्वरले के गर्नुभयो, प्रकृतिद्वारा आफैलाई सामान्य रूपमा प्रकट गर्नुभयो र वचनद्वारा निर्दिष्ट रूपमा उहाँले के गर्नुभयो, प्रकट गर्नुभयो। त्यसकारण अब कसैले पनि उहाँको न्यायबाट त्यहाँ छुट छैन। परमेश्वर बाहेक अरू कुराको आराधना गर्नेहरूलाई के छ? त्यहाँ न्याय छ। किन? किनकि परमेश्वरलाई भन्दा बढी अरूलाई चाहनु नै है, सृष्टिकर्तालाई भन्दा सृष्टिलाई नै बढी चाहनुलाई चाहनु नै के हो? त्यो पाप हो। परमेश्वरको ठाउँमा अरू कुरालाई राख्नु नै के हो? त्यो पाप हो। त्यसकारण पापलाई परमेश्वरले के गर्नुहुन्छ? न्याय गर्नुहुन्छ। त्यसकारण अब कसैलाई पनि त्यहाँ छुट छैन। त्यो पापबाट बाँच्नको निम्ति आज पनि के छ? एउटै उपाय छ। त्यो भनेको के हो? ख्रिस्ट यीशुमाथि भरोसा गर्नु। किनकि परमेश्वरले आफ्नो पुत्रलाई पठाउनु भयो र उद्धार गर्नु है, उद्धार गर्नको निम्ति परमेश्वरले आफ्नो पुत्रलाई पठाउनु भयो। हामीले नजिएको जीवन, हामीले जिउन नसकेको जीवन ख्रिस्टले जिउनु भयो है। हामीले परमेश्वरलाई दिनुपर्ने महिमा नदिएर हामीले सृष्टिलाई दिइरहेका थियौँ, तर त्यही समयमा उहाँले के गर्नुभयो? हामीलाई प्रेम गर्नुभएको कारण परमेश्वरले आफ्नो पुत्र दिनुभयो र आफ्नो पुत्रद्वारा हाम्रो पाप क्षमा गर्नुभयो है। ख्रिस्टले त्यो पापको झेला लिनुभयो। त्यो भनेको के हो कि ख्रिस्टले हाम्रो सबै पाप लिनुभयो र क्रुसमा मर्नुभयो। उहाँ के गर्नुभयो? मर्नु मात्रै भएन, जीवित भएर उठ्नुभयो। त्यसकारण अब हामी के गर्न सक्छौँ कि परमेश्वरमा फेरि मिलापमा, परमेश्वरसँग मिलापमा आउन सक्छौँ। त्यसकारण प्रिय हो, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने तपाईँ दण्डको योग्य हुनुहुन्छ। तपाईँले म परमेश्वरलाई चिन्दिनँ भनेर तपाईँले बहाना गर्न पाउनुहुने छैन, किनकि परमेश्वरले प्रकट गर्नुभएको छ र उहाँले उद्धारको निम्ति बाटो पनि खोलिदिनु भएको छ। त्यसकारण यदि ख्रिस्टमा हुनुहुन्न भने ख्रिस्टमा आउनुहोस्, ख्रिस्टमा पश्चाताप गर्नुहोस्, किनकि ख्रिस्टमा मात्रै उद्धार र मुक्ति छ। आउनुहोस् हामी प्रार्थना गर्छौँ।